آج جس سوال سے ہم ابتدا کر رہے ہیں وہ یہ قرآن پاک میں ہے کہ اللہ درود بھیجتا ہے. اللہ کس کے آگے درود بھیجتا ہے؟ ہم تو اللہ کے آگے درود بھیجتے ہیں. بات یہ ہے کہ درود شریف, درود پاک در حقیقت آپ صلی اللہ علیہ وسلم پر سلام بھیجنے کا نام ہے. تو درود شریف تو کسی کے آگے نہیں بھیجا جاتا, کسی کے سامنے نہیں بھیجا جاتا, یہ تو ہم آپ صلی اللہ علیہ وسلم پر شکر گزاری کے طور پر کہ آپ صلی اللہ علیہ وسلم نے ہم پر یہ احسان کیا کہ اللہ تعالیٰ کا سچا پیغام حرف بحرف بہ نہیں ویسا ہم تک پہنچا دیا جیسا اللہ تعالیٰ نے آپ پر نازل فرمایا تھا. وہ احسان مندی کا اظہار ہے اور اظہار تشکر ہے آپ صلی اللہ علیہ وسلم کے حضور, ورنہ آپ صلی اللہ علیہ وسلم کو کسی قسم کی کسی دعا یا درود شریف کی حاجت نہیں ہے. یہ ہم خود اپنے طور پر احسان مندی کا اظہار کرتے ہیں. اسی طرح اللہ تعالیٰ آپ صلی اللہ علیہ وسلم پر درود اس لیے بھیجتا ہے کہ آپ صلی اللہ علیہ وسلم اللہ کے محبوب ہیں اور رب تعالیٰ تو بہت حیا والا اور بہت وزادار ہے. خود انسان اگر کسی سے پیار کرتا ہے تو اس کی سلامتی کا خواہش مند رہتا ہے, اس کی سلامتی کی دعائیں کرتا ہے, کیونکہ انسان تو قادر مطلق نہیں ہے, نعوذ باللہ, انسان کے اختیار میں تو کچھ بھی نہیں. تو وہ اللہ کے حضور ہی گڑگڑا سکتا ہے کہ یا اللہ جس سے میں پیار کرتا ہوں اس کو خیریت سے رکھنا. ماں اپنی اولاد کے لیے دعا کرتی رہتی سلامتی کی, اور اسی طرح دوسرے رشتے جن لوگوں سے پیار کرتے ہیں ان کی سلامتی کے خواہش مند رہتے ہیں, اللہ کے حضور دعا گو رہتے ہیں. تو رب تعالیٰ چونکہ خود قادر مطلق ہے تو اسے تو کسی کے سامنے کوئی سوال کرنے کی حاجت ہے نہیں, وہ ان تمام چیزوں سے معورہ ہے, کہیں بلند ہے, اس لیے وہ اپنے محبوب پر سلام بھیجتا ہے. یہ سوال کچھ ایسا ہے کہ کچھ لوگ کہتے ہیں کہ اللہ بھی ہمارا پیر بھائی ہے معاذ اللہ, وہ بھی درود بھیجتا ہے اور ہم بھی درود بھیجتے ہیں. نعوذ باللہ, اللہ بھی عبادت گزار ہے اور ہم بھی عبادت گزار ہیں. یہ قطعی طور پہ غلط کنسیپٹ ہے. پروردگار تنہا اور یکتا ہے, وہ ہر لحاظ سے اپنی ہر صفت میں یکتا ہے اور واحد ہے. اور پیر بھائی ہونے کا مطلب یہ ہوتا ہے کہ اگر ایک ہی شخصیت کے مرید ہیں دو صاحبان تو وہ ایک دوسرے کے پیر بھائی کہلاتے ہیں. کسی زمانے میں جب یہاں گفتگو ہو رہی تھی ولایت کے تین حصوں پر, فقیر, صوفی اور پیر, تو گفتگو کرتے ہوئے آپ کی خدمت میں نے عرض کیا تھا کہ فقر کی ابتدا, ولایت کی ابتدا فقیر, جو ابتدائی مراحل میں ہوتا ہے بندہ وہ فقیر کہلاتا ہے کہ وہ اس راہ پر چل رہا ہوتا ہے. جب اس راہ پر چلتے چلتے ایک خاص مقام پر آتا ہے تو وہ صوفی ہو جاتا ہے, اور یہ وہ مقام ہوتا ہے جب اس فقیر پر سے تمام سختیاں ہٹا لی جاتی ہیں اور انسان صرف فرض عبادات کرتا ہے اور اس کا کام چلتا رہتا ہے. اس کی میں نے ایک ایگزامپل دی تھی کہ آپ میں سے سبھی حضرات گاڑی ڈرائیو کرتے ہیں, تو آپ جب گاڑی کو موو کرنا ہے سٹینڈ سٹل پوزیشن سے تو اسے فرسٹ گیئر میں ڈال کے, فرسٹ گیئر کا مطلب یہ ہے کہ انجن کے ریولیوشن बहुत हाई होते हैं और उसके मुकाबले पे व्हील के रेवोल्यूशंस लोएस्ट होते हैं। इस तरह से पूरी पावर इंजन की ट्रांसमिट हो रही होती है टू व्हील्स थ्रू गियर बॉक्स एंड ट्रांसमिशन लाइंस। तो गाड़ी मूव करती है क्योंकि मूव करने के लिए उसे इंतहाई कुव्वत की जरूरत होती है, जिसको हम ब्रेक हॉर्स पावर भी कहते हैं, और उसको मोमेंटम में लाने के लिए जो कुव्वत सर्फ होती है उसको टॉर्क हम कहते हैं। ये फिजिक्स के अंदर, वैसे मैंने फिजिक्स पढ़ी नहीं है तो अगर गलत कह रहा हूं तो मैं माफी चाहता हूं। तो वो टॉर्क मैक्सिमम चाहिए होती है स्टैंड स्टिल पोजीशन से मूवमेंट में लाने के लिए। इसी तरह इंसान जब अल्लाह की राह पे चलना चाहता है तो उसकी मिसाल वही गाड़ी की स्टैंड स्टिल पोजीशन से होती है, और उसको मोमेंटम गेन करने के लिए मैक्सिमम टॉर्क की जरूरत होती है। और वो टॉर्क एक ही सूरत में मिलती है कि इंसान अपने नफ्स के खिलाफ चलता है, इंसान इजाफी या आम लफ्जों में नफली इबादात भी करता है, अल्लाह के जिक्र में महव रहता है, अपना ताल्लुक दुनिया से कम रखता है, सिर्फ उतना जितना जरूरी हो जाए। तो जब वो मोमेंटम गेन कर लेता है, जिस तरह गाड़ी एक बार आपकी डिजायर्ड स्पीड गेन कर लेती है तो आप उसे टॉप गियर में डाल देते हैं, वहां इंजन मिनिमम रेवोल्यूशंस पे रन करता है और गाड़ी अपने मोमेंटम में रोल करती चली जाती है। सिर्फ किसी किसी वक्त उसे एक हल्की सी पुश चाहिए होती है जो इंजन प्रोवाइड करता रहता है और वो स्पीड मेंटेन रहती है। इसी तरह जब सूफी के मकाम पर आता है इंसान तो वहां बहुत थोड़ी उसे टॉर्क चाहिए होती है उस रास्ते पर रवा रहने के लिए। इसलिए सूफी के मकाम पर पहुंचते ही वो जो इजाफी इबादात, जिक्र अजकार और दुनिया से इनकता का की कैफियत में था वो खत्म हो जाती है उस पर से, वो सिर्फ अपनी फर्ज इबादात ही तक महदूद होता है या थोड़े बहुत जिक्र अजकार कर लिए, और नफ्स से तो बहरहाल हर वक्त इंसान को लड़ना पड़ता है, खा किसी मकाम पर क्यों ना हो, क्योंकि नफ्स ऐसी चीज है जो बहकाने से बाज नहीं आता। तो सूफी के बाद अगला मकाम पीर का है। हम उर्फ आम में पीर मुझ जैसे बहरूपी और ढोंगी लोगों को भी कहते हैं, जो ढोंग रचा के मेरी तरफ बैठे हैं दुकान सजा के, पीर साहिब अक्ल को कहते हैं, और साहिब अक्ल आखिरी मकाम है। यहीं पर गुफ्तगू करते हुए एक जमाने में मैंने अर्ज किया था कि जब रूह को अज़्न रवानगी होता है आलम अरवा से और वो अपने तैयार शुदा जिस्म में यहां दुनिया में दाखिल कर दी जाती है, तो रवानगी के वक्त रूह को सिर्फ एक ही हुक्म मिलता है कि वो अपने खालिक के साथ रजू रखे। और जब कोई रूह दुनिया में अपने खालिक की तरफ यूं ही बस सरसरी सा रजू रखती है तो रब ताला उसे भी कबूल फरमाता है और उसके जवाब में इंसान को दुनियावी आराम और आसाइश अता फरमा देता है, घर का आराम और आसाइश। और अगर कोई रूह उससे जरा ज्यादा आगे जाके अल्लाह की तरफ रजू रखती है, अपने खालिक की तरफ रजू रखती है, तो रब ताला उसे दुनियावी आराम और आसाइश और इशरत अता फरमा देता है। और अगर कोई रूह उससे भी आगे जाकर अपने खालिक की तरफ रजू रखती है तो रब ताला उसे इल्म अता फरमा देता है। और अगर कोई शख्स कुली तौर पर रब का हो जाए तो फिर रब उसे अक्ल अता फरमा देता है, और रब खुद एसेंस ऑफ विजडम है। तो पीर साहिब अक्ल है, साहिब अक्ल इंसान को अपने से बड़ा कोई मानेगा, उसे अपना मुर्शद मानेगा तो उसका मुरीद होगा। तो रब तो सबसे आला व अरफा है, वही तो इंसान को पीर के मकाम पर फाइज करता है, वही तो है जो इंसान को ऐसा इल्म और अक्ल अता फरमाता है कि वो पीर कहराने लगे। तो देने वाला हाथ लेने वाले हाथ से नीचे कैसे जा सकता है, देने वाला हाथ हमेशा ऊपर रहता है। तो ये कहना मुआज़ अल्लाह, अल्लाह मुझे माफ फरमाए इन अल्फाज के लिए, मैं लिखे हुए अल्फाज ही दोहरा रहा हूं कि रब ताला हमारा पीर भाई है, ये मेरे ख्याल में तो कुफ्र बोलने के बराबर है। हमें ऐसे ख्यालात को झटक देना चाहिए, ऐसे अल्फाज अगर कहीं हम पढ़ते हैं तो अल्लाह से पनाह मांगनी चाहिए ऐसे अल्फाज से, कि अल्लाह ताला हमें ऐसे अल्फाज पढ़ने से भी महफूज रखे, हम इस असबियत में मुब्तला ना हों। इसी सिलसिले में इन साहब ने आगे फरमाया कि प्लीज वजाहत से बयान फरमाएं, क्योंकि ये बुनियादी ईमान का मसला है। मेरे ख्याल में तो मैंने इसे वाजे कर दिया, और अल्लाह ताला मुझे और आपको ऐसे वसवसों से महफूज फरमाए, और अल्लाह हमें ईमान की सलामती अता फरमा दे। एक और सवाल किसी ने पूछा है कि नमाजें कितनी हैं, कुछ के नजदीक तीन और कुछ के एक है, और ये लोग कहते हैं कि नमाज कुरान में तो पांच नमाजों का जिक्र नहीं है। ये बात बिल्कुल दुरुस्त है कि कुरान पाक में पांच नमाजों का जिक्र नहीं है, लेकिन जैसे कि हम सबका ईमान है मुसलमानों का कि आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी दर हकीकत अमली कुरान है, वो इस्लाम की अमली सूरत है, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम ने कभी जुबान से ऐसी बात नहीं निकाली जिसको आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी जात पर पहले इम्प्लीमेंट न किया हो। इसीलिए आप सल्लल्लाहु अलैहि वसल्लम को सिर्फ देखकर लोग मुसलमान हो जाते रहे, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम मुजस्समे इस्लाम थे और उस तालीम की तस्वीर थे जो तालीम आप सल्लल्लाहु अलैहि वसल्लम देते रहे मुसलमानों को। जब हम पर्सनल एग्जाम्पल के जरिए किसी चीज को फैलाते हैं तो याद रखिए कि बड़ी तेजी से फैलती है, वो लोगों पर असर रखती है। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने जब से नमाज फर्ज हुई थी पांच नमाजें ही अदा की हैं। तो कुरान के बारे में यहां बारहा जिक्र हुआ कि कुरान के अंदर दो तरह की आयात हैं, एक बयानात हैं दूसरी मुशाबेहात हैं, और कुरान के बारे में यह भी कहा जाता है कि यह सिंबॉलिक बुक है, इसने सिंबल्स को बयान किया है, सिंबल्स के जरिए तालीम दी है। तो जहां सिंबल्स होते हैं वहां एक्सप्लेनेशंस चाहिए होती हैं, और वो एक्सप्लेनेशन आप सल्लल्लाहु अलैहि वसल्लम की हयात तैयबा है। अगर कुरान में हमें कोई चीज समझ नहीं आती तो हम आप सल्लल्लाहु अलैहि वसल्लम की हयात तैयबा को देख लें तो वो वहां से हमें उसकी नजीर मिल जाएगी, उसकी सही तफसीर मिल जाएगी। कुरान पाक में अगर तीन नमाजों का जिक्र है तो आप सल्लल्लाहु अलैहि वसल्लम की हयात तैयबा इस चीज का सबूत है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने हमेशा पांच नमाजें अदा फरमाई हैं, फर्ज नमाजें, वरना तो आप सल्लल्लाहु अलैहि वसल्लम रात की तन्हाई में और इबादत बहुत करते रहे। और जहां किसी चीज का फर्ज करना मकसूद नहीं था तो आपने वो अमल कभी तसलसल से नहीं फरमाया, जैसे तरावी की नमाज कभी पढ़ी कभी नहीं पढ़ी, लेकिन जो काम आप सल्लल्लाहु अलैहि वसल्लम ने तसलसल से किया और उसकी तलकीन की वो उम्मत पर फर्ज हो गया। नमाज के बारे में तो बहुत सख्ती से बयान फरमाया आपने कि मेरा दिल चाहता है जो नमाज के लिए नहीं आते उनके घरों को आग लगा दूं। اس قدر سٹرانگ ورڈز استعمال کیے ہیں آپ صلی اللہ علیہ وسلم نے. تو ہمیں یہی سمجھنا چاہیے کہ ہم پہ پانچ نمازیں ہی فرض ہیں اور ہمیں پوری پانچ نمازیں ہی ادا کرنی ہیں. دوسرا سوال ہے کہ نماز قائم کرو اور نماز پڑھو میں کیا فرق ہے؟ کسی زمانے میں یہاں اس موضوع پر ہم نے ڈسکشن کی تھی. قرآن پاک میں نماز کے پڑھنے کی تلقین نہیں ہے, نماز کو قائم کرنے کی تلقین کی گئی ہے. اور اگر ہم قرآن کی اس تعلیم کو کہ نماز کو قائم کرو اور زکوٰۃ ادا کرو, اگر ہم نماز کے قائم کرنے کو اس طرح سے پڑھیں کہ جو رب تعالیٰ نے فرمایا کہ نماز برائیوں سے روکتی ہے, اور آپ صلی اللہ علیہ وسلم سے جب صحابہ نے پوچھا کہ یا رسول اللہ صلی اللہ علیہ وسلم ہمیں کس طرح سے پتہ چلے کہ ہماری نمازیں قبول ہو رہی ہیں یا نہیں, تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اگر نماز تمہیں برائیوں سے روک دے تو سمجھ لو کہ وہ قبول ہو رہی ہے. اب یہاں پہ آ کے اگر اس ایک حکم کو کہ نماز قائم کرو اس کانٹیکسٹ میں دیکھیں جو یہ دو باتیں میں نے ایک رب تعالیٰ کے فرمان اور ایک آپ صلی اللہ علیہ وسلم کے فرمان کو کوٹ کیا, تو نماز کے پڑھنے اور قائم کرنے میں فرق محسوس ہو جائے گا کہ جو شخص نماز صدق دل سے قائم کرتا ہے رب تعالیٰ اسے برائیوں سے روک لیتا ہے, اور نماز قائم ہو جانے کا ثبوت یہ ہے کہ انسان برائیوں سے دور ہونے لگتا ہے. اور اگر نماز صرف انسان پڑھتا ہو تو وہ پھر میری طرح گناہوں میں لتھڑا رہتا ہے, اس کو راہ راست ملتی ہی نہیں, وہ بے شک نماز پڑھتا رہے. وہ نماز پڑھنا یہ ہے کہ فرض ادا کر دیا میں نے, کہ رب کا چونکہ حکم ہے کہ میں اس کے سامنے پانچ وقت جھکوں, میں نے جھک لیا. لیکن نماز جب میں قائم کروں گا تو میں اس کی تمام پری ریکویزٹس, اس کی تمام کنڈیشنز اور اس کے تمام پروٹوکول کو پورا کروں گا, اور یوں میں برائیوں سے رک جاؤں گا. تو یہ فرق ہے نماز کے قائم ہو جانے میں اور نماز کے پڑھے جانے میں. اس اگلا سوال کسی صاحب نے کیا ہے کہ بعض کے نزدیک نماز ایک رکعت ہے باقی ریپیٹیشن ہے, اور دلیل اس میں یہ دی ہے کہ جیسے وتر ایک ہو سکتا ہے تو فرض نماز کی رکعت بھی ایک ہے. اب میں نے شاید کسی وقت یہاں ذکر کیا تھا کہ ایک زمانے میں کچھ معاملات کے سلسلے میں مجھے یورپ اور امریکہ بہت جانا پڑتا تھا, اور ایک وقت ایسا بھی آیا کہ میرا قیام وہاں دو دو تین تین مہینے بھی ان ون سٹریچ ہونے لگا. تو وہاں دعا کا سلسلہ جاری ہو گیا. وہاں کافی نوجوان آتے ہیں. جب وہ نوجوان آتے ہیں جو برٹش بورن ہیں یا امریکہ بورن ہیں لیکن بنیادی طور پہ ان کا تعلق کسی مسلمان ملک سے ہوتا ہے, تو وہ بہت سے سوالات لے کر آتے تھے, سوال پوچھتے تھے. رفتہ رفتہ مجھے یہ اندازہ ہوا کہ میں نے لوگوں سے جب پوچھا سوال کا جواب جو کچھ میں دے سکتا تھا میں نے دے دیا, لیکن میں نے ان نوجوان سے پوچھا کہ یہ سوال آپ کے ذہن میں آیا کہاں سے؟ تو انہوں نے حوالہ دیا فلاں جگہ, فلاں صاحب نے کہا ہمیں, فلاں صاحب نے کہا. کرتے کرتے پتہ یہ لگا کہ وہاں ایک یو کے میں ایک انسٹیٹیوٹ ہے جو کہ فری میسنز کے ممبرز رن کرتے ہیں, اس کا ہیڈ آفس ایڈویئر روڈ لندن میں ہے, اور وہ شاید میرے مجھ پر بات نہ کھلتی. اس کے پریزیڈنٹ ایک دن دعا کے سلسلے میں میرے پاس تشریف لے آئے. یہودی تھے, वाइट नस्ल से ही ताल्लुक था उनका। तो दुआ के बाद उन्होंने कहा कि अगर आपके पास फुर्सत हो तो मैं आपसे कुछ इल्मी डिस्कशन के सिलसिले में बैठ जाऊं, आइए। दुआ के बाद मैं खाना खाता हूं, सब आप भी ज्वाइन कर लीजिए मुझे खाने में, तो बहुत वक्त होगा। तो उन्होंने जो मेरे साथ गुफ्तगू शुरू की, तो जिस तरह से ये लोग बहुत खूबसूरत गुफ्तगू करते हैं, बड़े मीठे अल्फाज इस्तेमाल करते हैं, थी तो वो गुफ्तगू और वो अल्फाज ऐसे ही खूबसूरत, लेकिन इन बिटवीन द लाइंस उसमें बहुत कुछ छुपा था। तो मुझे एकदम ये स्ट्राइक हुआ कि ये सवालात तकरीबन उसी लाइंस पर हैं जो नौजवान आके मुझसे पूछते हैं। तो मैंने उनसे सिर्फ टटोलने के लिए उनसे कहा कि इसके अलावा भी कुछ सवालात हो सकते हैं और उनकी नवियत यह है। कहने लगे जी वो मेरे इल्म है। तो यूं मेरे लिए मुमकिन हुआ कि मैं उसको मेक आउट करता है कि इसके सोर्सेस क्या हैं ऐसे सवालात के। मैं आपके इल्म के लिए सिर्फ वह सवाल अर्ज कर दूं कि एक साहब ने मुझसे एक सवाल ये किया कि मैदान हश्र में जब अल्लाह हिसाब किताब ले रहा होगा लोगों से, तो अल्लाह उस वक्त मुनसिफ होगा या रहीम और करीम ज्यादा होगा। अब ये सवाल देखिए, खैर तो जवाब देना तो इतना दुश्वार नहीं था। बेइल्म शख्स के यही एक फायदा है कि उसको कुछ कुछ ढूंढना नहीं पड़ता, क्योंकि वो तो जो मुंह में आया उसने बोल दिया। अगला मुतमईन हो गया तो बहुत अच्छा, नहीं मुतमईन हुआ तो दो चार बुरे भले अल्फाज कह के चला जाएगा। लेकिन इल्म वाले आदमी के लिए दुश्वारी हो जाती है कि वो सही जवाब देना चाहता है। तो मुझे ये सहूलत है कि मुझे कुछ ढूंढना नहीं होता कुछ। दूसरा इसी नवीयत का एक सवाल और था कि अगर अल्लाह ताला पत्थर में बंद कीड़े को रिज़्क अता फरमाता है तो हम फिर मेहनत क्यों करें, हम तो सताए जमीन पर हैं तो हमको तो रिज़्क मिन जानिब अल्लाह आता रहेगा, तो फिर मेहनत काहे की। एक और इसी तरह का सवाल मुझे याद है, वो किसी स्टूडेंट ने पूछा था। तो वो पूछने लगी कि ये बताइए कि जब अल्लाह के हुक्म के बगैर एक पत्ता नहीं हिलता और मेरी तकदीर मुअय्यन है, लिखी है, तो अगर मैं किसी को कत्ल कर दूं तो माज़ल्लाह अल्लाह मुझे माफ रखे इन अल्फाज के लिए, लेकिन ये मैं उसी लड़की के अल्फाज दोहरा रहा हूं कि मैंने तो अगर कत्ल किया तो फिर अल्लाह के हुक्म के तहत किया, अल्लाह मुझे माफ फरमाए, और दूसरा मेरी तकदीर में अल्लाह ने जब लिख दिया था कि मैं इस शख्स को कत्ल करूंगी और मैं तो मजबूर महज हूं तो मुझे सजा कहेगी। एक और साहब ने मुझसे सवाल पूछा कि 12 रबीउल अव्वल को हम जो आप सल्लल्लाहु अलैहि वसल्लम का जश्न वलादत मनाते हैं वो जायज है या नाजायज। अब ये ऐसे सवालात हैं जो मुख्तलिफ क्वार्टर्स से मुसलमानों के जहनों में डाले जाते हैं, और वो जो डालते हैं इतने खूबसूरत अंदाज में डालते हैं, जैसे ये जो आखिरी सवाल था जश्न विलादत का। बाद में एक चीज, क्योंकि वो साहब फिर रेगुलर आने लग गए थे, तो इंकशाफ ये हुआ कि एक बहुत बड़ी मस्जिद है लंदन के एक हिस्से में, वो उसके इमाम थे और वो अहले हदीस की मस्जिद है। अब अहले हदीस की एक मस्जिद के इमाम अगर वो ये सवाल कर रहे हैं तो अब इस सवाल पर शक कौन करेगा, क्योंकि मेरे नजदीक तो अहले हदीस भी बेपनाह काबिल इज्जत हैं, और फिर अगर उनकी किसी मस्जिद के इमाम हैं तो वो तो और भी ज्यादा काबिल एहतराम। लेकिन कसूर हमारा नहीं है, वो इतने खूबसूरत तरीके से और इतने खूबसूरत अंदाज में ये सवाल हमारे मुंह में डालते हैं کہ ہمیں کبھی شبہ ہوتا ہی نہیں کہ ہمارے درمیان یہ اختلافات کے بیچ بو رہے ہیں. اور پرابلم ایک آتی ہے, اس کا ایک واقعہ میں عرض کروں کہ میں ایک دن ایمسٹرڈیم کے ایئرپورٹ پر بیٹھا تھا, فلائٹ ڈیلے ہو گئی تھوڑی, تو کافی پرانی بات ہے میرے خیال میں 1990 یا 1989 کی بات ہوگی. تو میں جس لاؤنج میں بیٹھا تھا اپنے, اس لاؤنج سے نکل کے تو عام لاؤنج جو تھا باہر اس میں آیا. صرف یہ کہ میں اکیلے کمرے میں وہاں بیٹھا ہوا ہوں تو کیا کروں گا, ڈیوٹی فری شاپ ہی کے چکر لگا کے آتا ہوں. تو ایک صاحب مجھے ملے, سلام کیا اور مجھ سے کہا کہ آپ کا نام یہ ہے. جی ہاں, کہ آپ سے ایک سوال مجھے پوچھنا ہے, لیکن یہ وعدہ کیجئے اب ناراض نہیں ہوں گے. تو میں نے, صاحب آپ کوئی بھی سبھی سوال پوچھ لیجئے, اس میں ناراضگی کی کیا بات ہے, سوال پوچھنا آپ کا حق ہے. میں جواب دے سکا تو ضرور دے دوں گا, اور اگر نہیں جواب آتا ہوگا تو میں آپ سے نہایت صاحب کوئی سی عرض کر دوں گا کہ صاحب یہ اس سوال کا جواب مجھے نہیں آتا. کہنے لگے, نہیں میں اس لیے کہہ رہا ہوں کہ یہ سوال میں نے ایک عالم سے پوچھا تھا, تو انہوں نے لٹرلی جوتا اتار لیا تھا مارنے کے لیے. چلیے پوچھ لیجیے آپ سوال. اور وہ سوال انہوں نے جو پوچھا وہ وہاں نیدرلینڈ کے لوگوں سے متعلق تھا. تو یہ بات تو ایک علیحدہ ایشو ہے, سوال کیا تھا اس کا جواب کیا دیا. لیکن کچھ ہمارے یہاں سے بھی غلطی ہوتی ہے کہ اگر کوئی آدمی کسی سے سوال پوچھ لے تو ہم اس میں ذرا سویئر ری ایکشن شو کر دیتے ہیں, ہمارا رد عمل بعض کا شدید ہو جاتا ہے. حالانکہ سوال پوچھنے والے کے ساتھ شدید رد عمل اگر ہم نہ رکھیں اور اسے بہت پیار سے بہت محبت کے ساتھ اس کو جواب دے دیں, اسے مطمئن کر دیں, ہو سکتا ہے وہ بھٹکنے سے بہکنے سے محفوظ رہ جائے. تو بعض اوقات خود ہم بھی غلطی کرتے ہیں کہ ایسا سوال جب کوئی نوجوان پوچھتا ہے تو ہم بھڑک اٹھتے ہیں. بھڑکنے کی بات ہی نہیں ہے. جب میرا ایک ایمان ہے کہ اسلام ایک آفاقی حقیقت ہے, اٹس اے ڈیوائن ٹروتھ, اٹس اے یونیورسل ٹروتھ, تو پھر میرا خیال ہے کہ اسلام اتنا نازک نہیں کہ کسی کے ایسے سوال پوچھنے سے اسلام پر کوئی حرف آ جائے. یہ تو ہے ایک لاجیکل پوائنٹ. دوسری بات یہ ہے کہ جب رب نے خود وعدہ کیا ہے اس دین کے پھیلانے کا, تو ہم خوفزدہ کیوں ہوں کسی کے ایسے سوالوں سے؟ ہم کیوں نہ بڑے حوصلے سے اسی خوش مزاجی کے ساتھ جواب دیں جس خوش مزاجی کے ساتھ سوال کیا گیا ہے. اور جیسے خوبصورت الفاظ گھڑے گئے ہیں اس سوال کے لیے, ہم ویسے ہی خوبصورت الفاظ میں جواب کیوں نہ دے دیں تاکہ دوسرا شخص مطمئن ہو, ہو سکتا ہے وہ کنونس ہو جائے. تو یہ سوالات اس طرح پھیلا جا رہی ہیں. اس سوال کا جواب بھی وہی ہے جو میں نے ابھی عرض کیا تھا نمازوں کی تعداد کے سلسلے میں, کہ ہمارے لیے سب سے زیادہ معتبر چیز یہ ہے کہ قرآن پاک نے کیا حکم دیا, اور جہاں قرآن پاک خاموش ہے یا اس نے سمبولک زبان میں احکامات دیے ہیں تو وہاں اس کی ایکسپلینیشن سب سے اعلیٰ اور سب سے بڑی آپ صلی اللہ علیہ وسلم کی حیات طیبہ ہے, آپ کی عملی زندگی ہے, اور جو کچھ آپ صلی اللہ علیہ وسلم عمل فرماتے رہے ہیں ہمیں نہایت خاموشی سے اور خوش دلی کے ساتھ اس کی پیروی کر لینی چاہیے. کیونکہ ہم سب کا ایمان ہے کہ آپ صلی اللہ علیہ وسلم کے زبان سے کبھی کوئی لفظ ادا نہیں ہوا جو من جانب اللہ نہ ہو, اور آپ صلی اللہ علیہ وسلم نے کوئی ایسا فعل سر انجام نہیں دیا جو اللہ کے حکم کے مطابق نہ ہو. تو جہاں یہ عالم ہو کہ الفاظ بھی اللہ کے حکم کے تابع اور فعل بھی اللہ کے حکم کے تابع, وہاں اس کی پیروی کرتے ہوئے کوئی خوف ہمیں نہیں ہونا چاہیے. اور اس کی تاویلات میں بھی نہیں پڑھنا چاہیے کہ ایک رکعت ہے یا چار ہیں، جیسا آپ صلی اللہ علیہ وسلم کرتے رہے، کیونکہ پیغام ہم تک پہنچا ہے آپ صلی اللہ علیہ وسلم کے ذریعے، اور آپ صلی اللہ علیہ وسلم کی تعلیم ہوئی ہے ڈائریکٹلی فرام اللہ، تو وہ غلط نہیں ہو سکتی. آپ صلی اللہ علیہ وسلم زیادہ بہتر سمجھتے ہیں کہ اسلام کیا ہے، کیونکہ یہ اسلام ہم تک آیا ہی آپ صلی اللہ علیہ وسلم کے ذریعے ہے، تو آپ صلی اللہ علیہ وسلم سے بہتر کوئی نہیں سمجھے گا اسلام کو. ایک اور سوال یہ ہے کہ نظر لگ جانے کی حقیقت کیا ہے، بچوں میں یہ عمل دیکھنے میں زیادہ کیوں آتا ہے؟ جہاں تک تو اس کے علمی جواب کی بات ہے، تو نظر کا لگنا حقیقت ہے، اور یہ آپ صلی اللہ علیہ وسلم کی حدیث سے بھی ثابت ہوتا ہے. لیکن جس رفتار سے ہم یہ کہتے ہیں کہ نظر لگ گئی، یہ نظر اتنی کثرت سے لگتی نہیں ہے، کیونکہ ہمارے یہاں تو اگر میری بے تدبیری سے چلتے ہوئے میرے کپڑے کانٹوں میں الجھ گئے یا بیب وائر کے ساتھ الجھ گئے اور پھٹ گئے، تو میرا پہلا ریئیکشن یہ ہوگا، بجائے یہ کہنے کے کہ میں لاپرواہی سے چل رہا تھا، مجھے آنکھیں کھول کے چلنا چاہیے تھا، احتیاط کرنی چاہیے تھی، پہلا ریئیکشن یہ ہوگا کہ صاحب میرے کپڑوں کا نظر لگ گئی. اپنا تمام الزام ہم نظر کو دیتی ہیں، اور یہی رویہ ہمارا عملی زندگی میں اور چیزوں پر بھی ہے کہ تدبیر میں خود نہیں صحیح کر پا رہا، علم میرے پاس پورا نہیں ہے، میں ادھورے علم پر رلائے کر کے فیصلے کر رہا ہوں، اب وہ غلط فیصلے ہو رہے ہیں ان سے، جس سے ناکامی ہو رہی ہے. تو الزام میں فوراً یہ دے دوں گا کہ صاحب کسی صاحب نے مجھ پہ جادو کر دیا، تعویذ کر دیے، اور ایک لفظ جو ہم بولتے ہیں بغیر یہ سمجھے کہ ہم کیا کیا رہے ہیں، کہ صاحب میرا رزق کسی نے باندھ دیا، اللہ تعالی ہمیں معاف رکھے اس شرک سے. رازق رب ہے اور اللہ سے بڑا کوئی نہیں، وہ سب سے زیادہ طاقتور ہے، سوائے رب کے باقی سب مخلوق ہے جو اسی خالق نے پیدا کی ہے، اور مخلوق اپنے خالق سے زیادہ طاقتور کبھی نہیں ہوتی. یہ علوم جو میسٹیکل سائنسز ہیں، خواہ وہ کسی نوعیت کی ہیں، وہ مخلوق ہیں، خالق نہیں ہیں. تو اگر رب مجھے رزق دینا چاہے گا، کیونکہ رزق تو صرف اللہ دیتا ہے کہ وہ رازق ہے، تو جب رب کسی کو رزق دینا چاہے تو مخلوق میں سے کسی کی یہ ہمت نہیں کہ اس رزق کو روک سکے، کسی میں یہ ہمت نہیں کہ اللہ کے دیتے ہوئے ہاتھ کو بڑھ کر روک لے، اور خدا نخواستہ اگر کہیں رب کسی مصلحت کے تحت کسی شخص پر رزق تنگ کر دے، تو مخلوق میں سے کسی کی یہ ہمت نہیں کہ وہ اللہ کے رکے ہوئے ہاتھ کو دوبارہ سے بڑھوا دے. اللہ اپنی مرضی کا مالک ہے، وہ کسی کی سفارش نہ سنتا ہے نہ کسی میں ہمت ہے کہ اس کی اجازت کے بغیر کوئی سفارش کر سکے. تو جب ہم یہ کہتے ہیں کہ کسی نے ہمارا رزق باندھ دیا، ہمارا رشتہ باندھ دیا، تو ہم شرک بولتے ہیں. اس سے باز رہنا چاہیے، سچے دل سے ہمیں یہی سوچنا چاہیے کہ کہیں ہم سے ہماری دنیاوی کوششوں میں کمی ہو رہی ہے، وہ برابر نہیں ہو رہی ہیں. یا اس کی دوسری وجہ یہ ہو سکتی ہے کہ جیسے رب کا فرمان ہے کہ ہم دنوں کو لوگوں کے درمیان پھیرتے رہتے ہیں. جب میں اور آپ کلاس سکس میں پڑھتے تھے تو جیوگرافی کے ٹیچر نے آپ کو بھی دکھایا ہوگا، مجھے تو یاد ہے کہ وہ ایک الیکٹرک گلوب لے آئے تھے جو موٹرائز بھی تھا، اس کی ایک سائٹ پر بلب جلتا تھا، تو انہوں نے ٹیبل پر رکھ کے اسے روشن کیا بلب کو، और ग्लोब घूमने लगा। तो वो दिखा रहे थे कि ये देखिए, ये जमीन अपने एक्सिस के गिर्द जो घूम रही है 24 घंटे में एक चक्कर मुकम्मल करती है। तो जमीन का जो हिस्सा इस बल्ब के सामने आता है, ये बल्ब सूरज समझ लीजिए, वहां दिन होता है, और जो हिस्सा इस बल्ब के अपोजिट साइड पर चला जाता है वहां अंधेरा है, वहां रात होती है। तो जो दिन घूम रहे हैं लोगों के बीच, जो अच्छे दिन हैं, वो कभी आपके सामने आ जाते हैं, या अगर आसान लफ्ज इस्तेमाल करें तो उन अच्छे दिनों की जद में कभी आप आ जाएंगे, कभी मैं आ जाऊंगा, कभी दूसरा तीसरा बंदा कोई आ जाएगा, और फिर उसके बाद ऐसे दिन भी आएंगे सामने जो ना अच्छे हैं ना बुरे हैं, और फिर बुरे दिन भी आएंगे। मैंने किसी जमाने में शायद यहां कोट किया था कि एक साहब, अभी वो तशरीफ लाते हैं मेरे पास दुआ के लिए कभी कभी, ये मेरे मुर्शिद साहब की खिदमत में हाजिर हुआ करते थे, हैं आदमी बहुत मजे के, और गालिबन वो स्पेशलाइज करते थे बड़े शाह साहब की बिला को इरिटेट करने में, उनको चिढ़ा लेने में स्पेशलाइज करते थे। वो एक दिन इनके पास बैठे थे, उनको कह रहे हैं कि आजकल बड़े मुश्किल हालात हैं, बहुत मुश्किल दिन आए हैं, तो दुआ कर दीजिए। तो मैंने बड़े शाह साहब के चेहरे पर नजर डाली तो मुझे महसूस हुआ कि सवाल पसंद नहीं आया उन्हें, तो मैंने इन्हें हल्का सा इशारा किया कि चुप कर जाओ, लेकिन ये आमतौर पर इशारे नजरअंदाज कर देते हैं, समझते हैं लेकिन नजरअंदाज कर देते थे। दो मिनट के बाद इन्होंने फिर वही सवाल दोहराया, फिर बड़े शाह साहब के चेहरे पर नागवारी के असरात उभरे, खामोश रहे, फिर मैंने इशारा किया कि खामोश हो जाओ। जब इन्होंने तीसरी बार कहा तो शाह साहब सीधे होके बैठे, कहने लगे एक बात तो बताओ मुझे, अच्छे दिन गुजारने के लिए तुम थे, बुरे दिन गुजारने के लिए तुम्हारी जगह कोई और आएगा, जाओ जाके बुरे दिन भी गुजारो। बात उन्होंने इनके सवाल के जवाब में कही, सरा बरहम होके कही, लेकिन इल्म के लिहाज से वो बात सोने में तोलने के लायक है कि जब हम पर अच्छे दिन होते हैं उस वक्त तो मैं कभी आपके पास नहीं गया ये कहने कि देखो ये कौन जादू कर रहा है कि मेरे ऊपर इतने अच्छे दिन आ गए, मैं मिट्टी को हाथ लगाता हूं सोना हो जाता, इसको रोको भाई, कोई तावीज दो जो मेरे अच्छे दिन खत्म हो जाएं। तो अगर मैं ये नहीं करता तो मुझे क्या हक है कि बुरे दिनों में मैं आपके पास जाऊं और आपसे कहूं तावीज दे दीजिए, सब अच्छे और बुरे दिन तो अल्लाह की तरफ से हैं। तो जिस तरह मैंने मजे से अच्छे दिन गुजारे थे उसी सब्र और शुक्र और उसी तरह कह के लगाते हुए मैं बुरे दिन भी गुजार दूं, बंदगी इसी का नाम है कि उन बुरे दिनों में भी जुबान पर ये ना आए कि मैं आजकल तंग हूं। मैंने यहां एक बार यह अर्ज किया था कि फकीर तीन झूठ जरूर बोलता है, जब वो भूखे पेट होगा तो अपने आप को पेट भरा जाहिर करेगा, जब वो मुश्किल में होगा तो अपने आप को सुख में जाहिर करेगा, जब बीमार होगा तो अपने आप को तंदुरुस्त जाहिर करेगा। ये असल में अंदाजे शुक्रगुजारी है रब का। जब मैं तंदुरुस्त होता हूं तो मैंने कभी किसी को रोक कर ये नहीं पूछा, ये नहीं कहा कि मैं देखो कितना तंदुरुस्त हूं, ये अल्लाह क्या कर रहा है मुझे इतना सेहतमंद रखा हुआ है। तो अगर मैं उस वक्त ये नहीं कहता तो बीमारी की हालत में लोगों को ये क्यों बताता फिर उनको मैं बीमार हूं, फिर उसी खुशदिली के साथ उस वक्त भी मैं कहूं कि अल्लाह का बड़ा एहसान है, परवरदिगार ने बड़ा अच्छा रखा है मुझे, लेकिन मुझ पर फर्ज हो जाता है कि मैं जज्बे से कहूं, ऐसा ना हो कि इस आवाज में बोलूं कि अल्लाह का शुक्र है कि वो लगे यूं कि इन बिटवीन लाइंस कह रहा हूं काहे का दिया क्या है उसने, क्योंकि हम में से अक्सर लोग जब शुक्र अदा करते हैं तो इतनी मरियल आवाज में हम शुक्र अदा कर रहे होते हैं कि सुबह ये होने लगता है कि दरहकीकत इन अल्फाज के पीछे ये है कि शुक्र अल्लाह का, लेकिन काहे का, दिया क्या है। वो आवाज दिल से उठनी चाहिए शुक्र की। तो ये नजर लगने का मामला भी वैसे ही है कि जहां हमारी बेतदबीरी से, बेएहतियाती से मामलात खराब होते हैं, हम ये कह देते हैं कि साहब नजर लग गई, जबकि 99.9% केसेस में अपनी ही बेतदबीरी को दखल होता है, कोई 0.1% केसेस में ऐसा होता है कि बाकी नजर लगी होती, लेकिन उसके आसार और उसके सिम्टम्स ही बिल्कुल मुख्तलिफ होते हैं। ये किसी साहब ने एक सवाल ये पूछा है कि जो बैरून मुल्क रिहाइश पजीर हैं वो बड़े शाह साहब के उर्स में कंट्रीब्यूट करना चाहें तो उसका तरीका कार क्या है, क्या वेस्टर्न यूनियन या मनी ट्रांसफर के जरिए किसी शख्स के नाम पैसे भिजवाए जा सकते हैं, उनका नाम बताइए। मैं इन मामलात में नहीं आता, ये कंट्रीब्यूशन लेना और देना मेरे मजाज के ही खिलाफ है, ये तो मेरे वैसे ही जो बेसिक एलिमेंट है मेरा उसमें कहीं ये बात फिट ही नहीं होती कि इन मामलात में आया जाए। इसीलिए अल्लाह का शुक्र है कि मैं 27 साल दुआ के लिए हो गए तो इन किस्सों में कभी आया ही नहीं। मैं इसके जवाब देने से माजरा चाहता हूँ।